अभी नहीं शुरू कर रहे रिकॉर्डिंग जो बाकी है। अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिही अल्लज़ीन अस्तफा अम्मा बाद अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। फ़क़ाल इन हाज़ा इल्ला सिहरुन युअ्थर इन हाज़ा इल्ला क़ौलुल बशर سأصليه سقر وما أدراك ما سقر لا تبقي ولا تذر لواحة للبشر عليها 19 وما جعلنا أصحاب النار إلا ملائكة وما جعلنا عدتهم إلا فترة للذين كفروا ليستيقن الذين أوتوا الكتاب ويزداد الذين آمنوا إيمانا ولا يرتاب الذين أوتوا الكتاب والمؤمنون وليقول الذين في قلوبهم مرض والكافرون ماذا أراد الله بهذا مثلا كذلك يضل الله من يشاء ويهدي من يشاء والله وما يعلم جنود ربك إلا هو وما هي إلا ذكرى للبشر إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما۔ سورۃ المدثر کی تفسیر میں ہم نے پچھلے ہفتے خلاصہ تفسیر سے جہنم کے اوپر جو 19 داروغہ فرشتوں کا ذکر ہے آیت نمبر 30 کے اندر علیہا 19 کہ اس کے اوپر یعنی جہنم کے اوپر 19 فرشتے ہیں، تو ان 19 کی تفصیل جو حضرت مفتی ایکچولی مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ نے لکھی ہے وہ ہم نے پڑھنی شروع کر دی تھی پیج نمبر 606 کے اوپر، کہ یہ جو کافروں کو انواع عذاب دیں گے تو اس سے فرشتے جن کی قوت معلوم ہے باوجود ہے کہ ان میں کا ایک بھی یعنی ایک فرشتہ بھی تمام اہل جہنم کی تعذیب کے لیے کافی ہے، پھر 19 فرشتوں کے مقرر ہونے سے ظاہر ہے کہ عذاب کا بہت ہی اہتمام ہوگا، ٹھیک ہے، کیونکہ کثرت جو ہوتی ہے نا وہ اہتمام کی طرف یعنی دلیل دلالت کرتی ہے، اہتمام کی طرف، ٹھیک ہے، جب آپ کو بہت زیادہ کوئی چیز جو ہے نا وہ یعنی بڑی چیز آرگنائز کرنی ہوتی ہے تو اس میں جو ورکرز کا کی موجودگی بھی ہوتی ہے نا اس سے بھی ایک اس کی بڑائی کا اظہار ہوتا ہے، ٹھیک ہے، جیسے فار ایگزامپل آپ نے ایک بڑی سی جو کوئی گالا ڈنر ٹائپ کی کوئی چیز آپ نے آرگنائز کری ہے، اب اس میں یہ بھی ہو سکتا ہے کہ جی سارے جو ورکرز ہیں وہ گالا ڈنر کی ساری ارینجمنٹس وغیرہ کر کے پھر اس کے بعد چلے جائیں وہاں سے اور صرف جو ہے وہ ارینجمنٹس جو ہیں وہاں پہ ہوں اور بس ایک یا دو بندے جو ہیں وہ تھوڑا سا لوگوں کو گائیڈ وائڈ کرنے کے لیے ادھر کھڑے ہو جائیں، ٹھیک ہے، تو یہ بھی ممکن ہے، بھائی ارینجمنٹس تو پہلے سے ہو چکی ہیں، اب بندوں کی ضرورت نہیں ہے اور ورکرز کی ضرورت نہیں ہے، لیکن اگر ورکرز کی تعداد زیادہ ہوتی ہے نا تو اس سے جو ہے نا وہ ایک الگ ہی امپریشن پڑتا ہے کہ دیکھو آرگنائزر جو ہے نا وہ اس چیز کا کتنا زیادہ خیال کر رہا ہے کہ اس نے اتنے سارے لوگوں کو جو ہے وہ کام کے اوپر لگایا ہوا ہے، ان کی موجودگی جو ہے نا وہی جو ہے وہ اس بات کی امپورٹنس کو جو ہے وہ اور زیادہ اجاگر کرتی ہے۔ تو جہنم کے اندر ویسے تو ایک فرشتے سے بھی کام ہو سکتا ہے لیکن اللہ تعالیٰ نے 19 کا اہتمام کیا ہے۔ بدر کے موقع پر بھی اللہ تعالیٰ خود فرماتے ہیں کہ بھئی ایک ہی فرشتہ کافی تھا ان لوگوں کو شکست دینے کے لیے نا، لیکن ہم نے جو ہزاروں فرشتوں کے جو جند نازل کیے مسلمانوں کی مدد کرنے کے لیے اور فرشتوں کو یعنی مشرکین کو شکست دینے کے لیے، تو اس کی ضرورت تو نہیں تھی، ہم نے تو تمہارے دل کی مضبوطی کے لیے ان کو نازل کیا تھا، تو اللہ تعالیٰ جو چاہیں جیسے چاہیں کریں، ٹھیک ہے، تو یہ اہتمام ہوگا۔ نقطہ خاص 19 کے عدد میں حقیقتاً تو اللہ ہی کو معلوم ہے، یعنی پہلے تو اس چیز کو اللہ پہ چھوڑا نا کہ جی میں جو بات کر رہا ہوں میں احتمالی درجے میں تو کر رہا ہوں، میں یقینی درجے میں نہیں کر رہا، یقینی علم تو اللہ ہی کو ہے، ٹھیک ہے، پھر اس کے بعد فرمایا کہ لیکن دوسرے حضرات نے جو ذکر کیا ہے ان سب میں اقرب وہ ہے، یعنی میرے قریب، مجھے جو سب سے زیادہ قریبی بات لگ رہی ہے نا، وہ ہے جو اللہ نے اس حقیر کے دل میں القا فرمایا. کیونکہ حضرت نے سارے دوسرے اوپینینس کو پڑھ لیا ہوگا اور اس کے بعد پھر یعنی کوئی بھی ان میں سے جو ہے نا وہ اتنا زیادہ نہیں جچا ہوگا جتنا کہ یہ والا اوپینین جچا ان کو جو کہ یہ آگے لکھ رہے ہیں. ٹھیک ہے، وہ کیا اوپینین تھا کہ اصل تعذیب کفار کی تو عقائد حقہ کی مخالفت پر ہے. ٹھیک ہے، عقائد حقہ کی مخالفت کیا ہوتی ہے ان کے اندر، آپ کو یہ ساری آگے آ رہی ہیں ویسے تو چلیں ان کے ساتھ ہی پڑھ لیتے ہیں، کہ عقائد حقہ کی مخالفت پر اور عقائد قطعیہ جو عملیات کے متعلق نہیں ہیں. ٹھیک ہے، حسب تفصیل رسالہ فرول ایمان 9 ہے، یعنی ایک رسالہ ہے، ایک یعنی ایک میگزین یا ایک چھوٹی سی کتاب کو رسالہ کہتے ہیں. تو اس کتاب کا نام ہے فروع الایمان. ٹھیک ہے، ایمان کی فروعات، ایمان کی برانچز، فروع برانچ کو کہتے ہیں. تو فروع الایمان رسالے کے اندر یہ تفصیل لکھی ہے. ٹھیک ہے، تو اس طرح کے جو عقائد ہیں نا وہ 9 ہیں، ان میں سے ایک کیا ہے، ایمان لانا اللہ تعالیٰ پر. اب اللہ تعالیٰ کی جو تفصیلات ہیں کہ اللہ تعالیٰ جو ہیں وہ یعنی ہمیشہ سے ہیں اور ہمیشہ رہیں گے، اللہ تعالیٰ الصمد ہیں، لم یلد ہیں، لم یولد ہیں، رائٹ، اور لیس کمثلہ شیئن، اللہ تعالیٰ کی جیسی کوئی بھی چیز نہیں ہے، یہ سب جو ہے وہ اللہ تعالیٰ پر ایمان لانے کے اندر شامل ہو گئی. ٹھیک ہے، دوسرا اعتقاد رکھنا کہ عالم حادث ہے. عالم حادث ہے کا کیا مطلب ہے، اگر آپ میں سے کوئی بتا سکے، عالم حادث ہے مطلب کیا اس بات کا، کوئی لکھے جب تک یاد آگے بڑھتا ہے. ایمان لانا فرشتوں پر کیا مطلب، کہ جو نظام چل رہا ہے اللہ تعالیٰ نے اس کے لیے فرشتوں کو متعین کیا ہوا ہے بطور خدمتگار. ٹھیک ہے، ملازم، خدمتگار، جس کو کوئی تنخواہ بھی نہیں دیتے اللہ تعالیٰ. ٹھیک ہے، تو عالم گواہ ہے. اس چیز کا گواہ ہے، حادث کا مطلب گواہ ہوتا ہے. اچھا، یعنی کوئی اور اگر، تو فرشتوں کا یہ سسٹم ہے، یعنی یہ جو سسٹم چل رہا ہے نا، تو اس کے اندر فرشتوں کی موجودگی جو ہے نا، یہ بھی ایک بڑی امپورٹنٹ چیز ہے. پہلے بھی آپ کے، اچھا، عالم فانی ہے. ٹھیک ہے، اچھا، عالم فانی ہے نہیں، اس لیے کہ یہاں پر عالم دنیا تو نہیں کہہ رہے نا. ٹھیک ہے، بھائی عالم دنیا فانی ہے نا، باقی جو عالم آخرت ہے وہ تو فانی نہیں ہے، وہ تو ہمیشہ رہے گی. رائٹ، یعنی جو جنت اور جہنم ہے جس کو عالم آخرت کہا جاتا ہے، تو یہ تو ہمیشہ ہمیشہ کے لیے. تو عالم حادث ہے سے مراد یہاں پر عالم دنیا تو نہیں ہے نا. تو عالم حادث سے کیا مراد ہے، کہ حادث کہتے ہیں، آپ نے سنا نا حادثہ. ٹھیک ہے، حادثہ کیا چیز ہوتی ہے، نئی چیز. ٹھیک ہے نا، کوئی ایک چیز رونما ہوتی ہے جو کہ پہلے نہیں تھی. ٹھیک ہے، جو پہلے نہیں تھی وہ چیز جب رونما ہوتی ہے نا، تو اس کو کہتے ہیں حادثہ ہو گیا. ٹھیک ہے، تو عالم حادث ہے یعنی عالم پہلے نہیں تھا، پہلے کیا تھا، صرف خالق تھا. ٹھیک ہے، اللہ رب العزت کی ذات تھی. یعنی ہمیشہ ہمیشہ سے یہ عالم نہیں ہے، بلکہ ہمیشہ ہمیشہ سے اس عالم کا خالق ہے. ٹھیک ہے، تو یہ عالم تو بعد میں وجود میں آیا جب اس خالق نے اس کو تخلیق کیا اس کو. ٹھیک ہے، تو یہ ساری چیزیں جو ہے نا، یہ عالم ارواح ہو یا عالم دنیا ہو یا عالم برزخ ہو یا عالم آخرت ہو، یہ ساری چیزیں اللہ تعالیٰ نے تخلیق کری ہیں، یہ ہمیشہ ہمیشہ سے نہیں ہے، ہمیشہ ہمیشہ سے صرف اللہ تعالیٰ کی ذات ہے. ٹھیک ہے، اور اللہ تعالیٰ کی ذات کے ساتھ اللہ تعالیٰ کی صفات ہیں، وہ بھی ہمیشہ ہمیشہ سے ہیں، کیونکہ صفات جو ہوتی ہیں وہ ذات کا حصہ ہوتی ہیں. ٹھیک ہے، تو ایمان لانا فرشتوں پر، تو فرشتوں کا کانسیپٹ جو ہے، پہلے بھی شاید ایک دفعہ آپ لوگوں سے بات ہوئی ہوگی، کہ اپنے اولاد کا جب ایمان بناتے ہیں نا، تو اس کے اندر ان فرشتوں کا ذکر کرنا ضروری ہے. ٹھیک ہے، یہ نہیں ہو کہ فرشتوں کو بیچ میں سے گول کر دیا. ٹھیک ہے نا، اور باقی چیزوں کا تو ذکر کر دیا، بھائی ایمان بنا رہے ہیں، آخرت کا ذکر کر دیا، رسولوں کا ذکر کر دیا، اور کتابوں کا ذکر کر دیا، اللہ تعالیٰ کا ذکر اس کا لازمی جز ہے فرشتوں کا، ٹھیک ہے؟ تو جو چیزیں ہو رہی ہیں نا، تو اس میں بار بار فرشتوں کو بھی مینشن کریں کہ اللہ تعالیٰ فرشتے سے کروا رہے ہیں. کیا مطلب؟ یہ کیوں اتنا ضروری ہے؟ اس کی کوئی وجہ بتا سکتا ہے؟ فرشتوں کا تذکرہ ضروری کیوں ہے، خصوصاً آج کے دور کے اندر؟ اگر نہیں کریں گے تو کیا ہوتا ہے اس سے؟ اگر فرشتوں کا تذکرہ نہیں کریں گے تو نقصان کیا ہوگا؟ ایک تو یہ نقصان تو ہوگا ہی، آف کورس کہ ایمان ختم ہو جائے گا. اگر فرشتوں کی طرف سے کچھ شبہ وبہ ہو گیا تو پھر تو ایمان ختم ہو جائے گا، لیکن میں اس نقصان کی بات نہیں کر رہا ہوں، ٹھیک ہے؟ بلکہ اس دور کے اندر کیا چیز ہے جو کہ فرشتوں کو ریپلیس کرتی ہے انسان کے ذہن میں؟ جی، انسان کے ذہن میں فرشتوں کو کیا چیز ریپلیس کرتی ہے؟ Exactly. سائنس، ٹھیک ہے؟ سائنس ریپلیس کرتی ہے. سائنس کیا چیز ہے؟ کہ جی کاز اینڈ افیکٹ، ٹھیک ہے؟ کہ بھئی ایک چیز جو ہے وہ آپ اس کو دھکا دیتے ہیں تو وہ چیز گر جاتی ہے، تو آپ کا جو دھکا ہے نا وہ اس کے گرنے کا سبب بنا ہے. تو ہر چیز کا کوئی نہ کوئی کاز ہے، ٹھیک ہے؟ بغیر کاز کے جو ہے وہ چیز نہیں ہو سکتی. مثال کے طور پر یہ جو بیماری پھیلی ہوئی ہے، اس بیماری کا کاز ہے، وہ کاز کیا ہے؟ ایک وائرس ہے، ٹھیک ہے؟ تو وائرس ہوگا تو بیماری ہوگی، وائرس نہیں ہوگا تو بیماری نہیں ہوگی، ٹھیک ہے؟ یہ کیا چیز ہے؟ یہ سائنس ہے، ٹھیک ہے؟ جو کہ آبزرویشن کی بنیاد پر اور تجربے کی بنیاد پر اور انسان کی عقل جو ہے نا، سائنس قائم ہے. اس کے اندر فرشتوں کا کوئی کانسیپٹ نہیں ہو سکتا. سائنس اور فرشتے بالکل مخالف ہیں ایک دوسرے کے، ٹھیک ہے؟ تو ہم تو رہتے ہیں سائنٹیفک دور کے اندر، اور ہمارے بچے پڑھ جا کر کے اسکولوں کے اندر پڑھتے ہیں سائنس، وہاں پہ فرشتوں کو تو نہیں پڑھتے. اسلامیات کی جو ہے وہ ایک فارمیلٹی والی جو چیز ہوتی ہے، اس کے اندر فرشتوں کا جو ہے وہ نام سن لیتے ہوں گے، لیکن باقی جو ان کی مزاج بن رہا ہوتا ہے اور دھیان بن رہا ہوتا ہے اور پورا کا پورا ان کا جو اعتقاد بن رہا ہوتا ہے، وہ تو سائنس کی بنیاد پہ بن رہا ہوتا ہے نا. تو سائنس جو ہے نا یہ فرشتوں کو نگیٹ کرتی ہے، نفی کرتی ہے فرشتوں کی، ٹھیک ہے؟ تو اب اس کا اثبات کون کرے گا بھائی؟ اگر اماں بھی اس کا اثبات نہیں کرنے والی ہوئیں، ابا حضور بھی اس کا اثبات کرنے والے نہیں ہوئے، تو پھر کون کرے گا اس کا اثبات؟ سائنس نے تو نفی کر دی فرشتوں کی، ٹھیک ہے؟ تو پھر اولاد کا ایمان کدھر سے بچے گا، ٹھیک ہے نا؟ تو یہ کام جو ہے پھر ماں باپ نہیں کرنا ہے، اوکے؟ تو ایمان لانا فرشتوں پر، ٹھیک ہے؟ یہ ان 9 میں سے ہیں، اور اگر 9 میں سے یہ مائنس کر دیا نا 7، پھر اس کے بعد کتنے رہ جائیں گے؟ 8 رہ جائیں گے، تو پھر جنت نہیں ملنی اس کے بعد، ٹھیک ہے نا؟ یعنی اتنا امپورٹنٹ ہے یہ، جنت نہیں ملنی اس کے بعد. پھر تو فرشتوں پر ایمان لانا، ایمان لانا اس کی سب کتابوں پر، ٹھیک ہے؟ کہ ساری کتابیں جو ہیں اللہ تعالیٰ کی طرف سے ہیں، اور ان میں سے جو قرآن کریم ہے اس کے اوپر ایمان کیسے لاتے ہیں؟ کیا فرق ہے قرآن کے اوپر ایمان لانے میں اور تورات انجیل زبور کے اوپر ایمان لانے میں؟ فرق کیا ہے؟ آپ عالمات سالکات کو الفاظ بھی پتہ ہونے چاہیے کہ قرآن پر ایمان لانا اور دوسری کتابوں پر ایمان لانا، ان میں کیا فرق ہے؟ وہ ٹرمز، ماشاءاللہ عالمات ٹرمز کیا استعمال کرتے ہیں، کس ٹرم، یعنی قرآن پر ایمان کیسے لے کر کے آنا ہے اور دیگر کتابوں پر ایمان کیسے لے کر کے آنا ہے؟ نہیں پتا، پتا ہے آپ لوگوں کو، لیکن وہ الفاظ آپ کے ذہن میں نہیں آ رہے ہیں. امید ہے کہ ایسا ہی ہوگا، اگر ایسا نہیں ہے تو پھر تو مسئلہ ہو جائے گا. قرآن کے عقائد اور احکام دونوں پر ایمان لاتا ہے، اور اگر کوئی چیز عقیدہ اور احکام سے متعلق نہ ہو تو پھر نہیں. کہنا آپ یہ چاہ رہی ہیں اصل میں، جو کہہ نہیں پا رہی ہیں وہ یہ ہے کہ قرآن پر ہم نے تفصیلی ایمان لانا ہے. تفصیلی ایمان یعنی قرآن کی ایک ایک آیت کے اوپر ایمان لانا، ایک ایک لفظ کے اوپر ایمان لانا، ٹھیک ہے؟ جبکہ تورات انجیل وغیرہ کے ساتھ ایسا نہیں ہے. ان کے اوپر ہم نے اجمالی ایمان لانا ہے. اس کو لکھ لیا کریں ان چیزوں کو نا، اجمالاً، صحیح ہے؟ کہ بھئی تورات جو ہے وہ اللہ تعالیٰ کی طرف سے تھی، لیکن اس کی ایک ایک آیت جو ابھی ہمارے سامنے موجود ہے، کیا وہ بھی اللہ تعالیٰ کی طرف سے؟ نہیں، کیونکہ اس کو جو ہے وہ انہوں نے چینج کر دیا ہے، اور اس کی حفاظت کا کوئی ذمہ اللہ تعالیٰ نے نہیں اٹھایا تھا. ठीक है, तो ये फर्क है कुरान पर ईमान लाने में और उस पर दूसरी किताबों पर ईमान लाने में। अब जब कुरान पर तफसीली ईमान लाना है तो क्या ख्याल है, कुरान के अंदर जो हिजाब की आयात हैं तो उन पर ईमान लाना जो है वो क्या एग्जम्प्ट हो गया उस हमारी खवातीन के ऊपर से? हिजाब तो खवातीन के ऊपर होता है ना, मर्दों के ऊपर तो हिजाब नहीं होता। ठीक है, तो अगर खवातीन जो है वो अगर ये कह दें कि नहीं जी पर्दा कोई चीज़ नहीं होती है, ये मौलवियों का बनाया हुआ है, तो क्या ख्याल है उसके बाद? तो फिर ये अकायद कतईया वो उन पर अमल करने वाली होंगी या नहीं होंगी? ठीक है, अगर कह देंगे जी पर्दा नहीं होता, वो आँखों का पर्दा होता है और या होता ही नहीं है और 21वीं सदी में नहीं होता, चौदह वो पहली सदी में होता था और 20वीं तक होता था, 21वीं में नहीं होता। ठीक है, तो फिर क्या ख्याल है उसके बाद? अकायद कतईया फिर उनके खत्म हो जाएंगे। ठीक है, तो आप ये अल्फाज संभालना करें क्योंकि फिर आपने ना किसी के ऊपर फिर कहना भी है, ये अपने लिए बात हो रही है। सही है, तो हमने ना फिर एक एक लफ्ज़ के ऊपर ईमान लाना है और एक एक हुक्म के ऊपर ईमान लाना है। और जैसे कि अगर किसी को तौफीक हुई होगी जुमे का बयान जो कि अल्लाह ताला की मशीयत से रिकॉर्ड ही नहीं हुआ, ठीक है, तो उस बयान के अंदर साजिद ने इस बात को समझाने की कोशिश करी थी कि कुरान के अंदर से अहकाम मिलेंगे कैसे। ठीक है, कि कुरान का हुक्म है क्या, पर्दे के मुताल क्या है, कल मर्दों की आलम साले क्लास के अंदर मीरास के ऊपर बात हो रही थी, सूरह निसा के अंदर जो मीरास के मसाइल आ रहे हैं। ठीक है, मीरास के मसाइल के अंदर ऐसी बातें कुरान के अंदर हैं जो कि कुरान से आप नहीं समझ सकते, ठीक है, जो कि सुन्नत के बगैर आप नहीं समझ सकते। तो अगर कोई कहे कि जी आप कुरान को पढ़ें और उसमें से अहकाम निकालें और उसके ऊपर अमल करें, आप अतीउल्लाह पर अमल करने वाले बन जाएंगे, तो आप ऐसा कर ही नहीं सकते। ठीक है, तो फिर कुरान के ऊपर कैसे अमल करेंगे भाई, वही मौलवियों की जरूरत पड़ेगी फिर। ठीक है, तो कुरान पर अमल मौलवियों के बगैर हो ही नहीं सकता। तो अगर कोई कहे कि नहीं जी मैं मौलवियों की तारीफ जो है ना हिजाब की उसको नहीं मानती, मैं कुरान की तारीफ को मानती हूँ जो उसके अंदर हिजाब के बारे में लिखा हुआ है, मैं उसको तो मानती हूँ, लेकिन जो मौलवी साहब बताते हैं जैसे मौलवी मोहम्मद शफी रहमतुल्लाह जैसे मौलवी जो हैं वो जो बताते हैं ना कि हिजाब जो है वो उसका मतलब ये होता है, तो मैं उसको तो नहीं मानती है, तो फिर इसका ईमान बाकी रहा। हालांकि ये जो है वो सिर्फ मौलवी मुफ्ती शफी मौलवी मोहम्मद शफी का इनकार कर रही है, जो कुरान का तो इनकार नहीं कर रही। ठीक है, तो भाई कुरान का हुक्म है क्या, ये मौलवी शफी जैसे मौलवियों नहीं बताना है ना, सिर्फ एक मौलवी शफी नहीं बताना, लेकिन इस किस्म मौलवियों नहीं बताना है। ठीक है, वरना कुरान के अहकाम से तो आप यानी कुरान के आयात से तो आप अहकाम निकालने के ऊपर कुदरत ही नहीं रखते। ठीक है, तो बात दरअसल यही है, मसला पता है क्या है, मसला ये है कि कोरोना वायरस जो आ गया है ना, तो अब दीनदारों को फिक्र पड़ गई है तौबा की, है ना, दीनदारों को फिक्र पड़ गई है तौबा की, दुनियादारों को फिक्र पड़ गई है प्रिवेंटिव मेजर्स की। ठीक है, खालिसतन प्रिवेंटिव मेजर्स, लेकिन दीनदारों को फिक्र पड़ गई है तौबा की। ठीक है, लेकिन मसला ये है कि हम तौबा करें कैसे, है ना भाई, तौबा करें किस चीज़ से, कैसे करें तौबा, क्योंकि हमें तो पता ही नहीं है कि हम कौन से गुनाह कर रहे हैं, है ना, हम तो गुनाहों को मानने के लिए तैयार नहीं है कि हम कौन से गुनाह कर रहे हैं। कितने दीनदार हैं जो कि उनको पता ही नहीं है पर्दा क्या चीज़ होती है, तो वो बेपर्दगी से तौबा करें कैसे। ठीक है, इसी वजह से ना एक बात अल्लाह ने अजीब अभी थोड़ी देर पहले दिल में डाली है कि सहाबा के ज़माने में जो है ना यानी फिर इज्तमाही तौबा करते थे, बड़े आपके पास पहुंचे रहे होंगे इस किस्म के, इज्तमाही तौबा करें भाई, मस्जिदों की तरफ रुख करें, तौबा करें, ये करें वो करें। मसला ये है कि हमने उठा करके अगर मस्जिदों की तरफ रुख कर लिया ना तौबा के लिए, तो हम कौन सी तौबा करेंगे, किस चीज़ से तौबा करेंगे, कैसे तौबा करेंगे, हमें तो पता ही नहीं है तौबा क्या करनी है, हमने किस गुनाह से तौबा करनी है हमें तो पता ही नहीं है। तो उल्टा जो है ना वो ये मुसीबत ना पड़ जाए कि हम जो है इज्तमाही तौबा के लिए बाहर निकल जाएं, उल्टा जो है वो पहले अगर 10 मर रहे थे तो अब 1,000 मरना शुरू हो जाए उसके बाद। ठीक है, तो ये इतना आसान काम नहीं है इस वजह से ना, तो हमारे पास तो ये इल्म नहीं, नहीं है ना, क्योंकि हम तो किसी ईमान के नहीं चलते, हमने तो खुद अपने हिसाब से काम करने होते हैं, तो हम बहुत मुश्किल सूरत हाल के अंदर इस वक्त हैं, क्योंकि हमें तो तौबा भी करनी नहीं आती। اجمالی اور تفصیلی تھوڑا سا واضح کر دیں. بھائی اجمالی کا مطلب یہی کہا نا کہ جی تورات اللہ تعالیٰ کی طرف سے ہے, ٹھیک ہے, لیکن تورات کی ایک ایک جو ورس ہے, آیت ہے, وہ آیت اللہ تعالیٰ کی طرف سے ہے کہ نہیں ہے یہ ہم نہیں کہہ سکتے, کیونکہ ہمارے پاس وہ والی تورات پہنچی ہی نہیں ہے. ہمارے پاس جو تورات پہنچی ہے یعنی جو دنیا میں موجود ہے یہ تو مسخ شدہ تورات ہے. تو اس وجہ سے نا ہم تورات کی ایک ایک آیت کے اوپر ایمان لانے, زمانے میں جو تورات اتری تھی تو اس کی اللہ کی طرف سے نہیں اتری تھی یہ نہیں کہہ رہے, بلکہ اس زمانے میں جو تورات موجود ہے اس کی ایک ایک آیت اللہ کی طرف سے ہے یہ نہیں کہہ سکتے ہم, ٹھیک ہے. جبکہ قرآن کے اندر کہنا پڑے گا کہ ایک ایک آیت جو ہے وہ اللہ تعالیٰ کی طرف سے ہے, ایک ایک آیت کا حکم جو ہے وہ اللہ تعالیٰ کی طرف سے ہے, اس کو ڈسکرائب اور ایکسپلین علماء کرام نے کیا ہے, ٹھیک ہے, ایکسپلین اور ڈسکرائب علماء کرام نے کیا ہے, لیکن وہ آیت خود جو ہے وہ اللہ تعالیٰ کی طرف سے, ٹھیک ہے. تو قرآن کے جو احکام ہیں نا, احکام القرآن جس کو کہتے ہیں, جو ہمارے علماء نے اس کو بھی کتابیں لکھی ہیں, تو ان احکامات میں اگر علماء کا کسی بات پر اجماع ہے کہ ہاں یہ حکم اللہ تعالیٰ ہی کا, یعنی یہی حکم ہے اس چیز کا, اور اس کے اندر کوئی علماء کے درمیان جو ہے وہ اختلاف نہیں ہے, تو کوئی اگر اس کا انکار کرے گا تو وہ کافر ہو جائے گا, ٹھیک ہے نا, جو عقائد قطعیہ انہی کو کہتے ہیں, ٹھیک ہے. پہلے بھی ہم کئی دفعہ اس کے اوپر بات کر چکے ہیں, تو اس کے لیے تھوڑا اگر آپ کو ابھی بھی سمجھ میں نہیں آ رہی ہے بات, تو پھر آپ کو ذرا ان چیزوں کو بھی پڑھنا اور سمجھنا پڑے گا, سننا پڑے گا ان بیانات کو, تب جا کے آپ کو بات سمجھ آ جائے گی ان شاء اللہ. بہرحال تو اجمالی اور تفصیلی کا یہی مطلب ہے. اچھا, تو ایمان لانا اس کی سب کتابوں کے اوپر, ایمان لانا پیغمبروں کے اوپر, ایمان لانا تقدیر کے اوپر. تقدیر بھی کوئی آسان چیز تو نہیں ہے سمجھنے والی, ٹھیک ہے, بہت آسانی کے ساتھ انسان جو ہے وہ تقدیر کے بارے میں شک میں مبتلا ہو سکتا ہے, ٹھیک ہے, انلیس کہ وہ مولانا صاحب کی بات کے اوپر آمنا و صدق نہ کہنے والوں کہ ہاں جی مولانا صاحب جو کہہ رہے ہیں بس ایسے ہی ہے, میں اس چکر میں نہیں پڑھنا چاہتا, مجھے نہیں سمجھ میں آئے گی یہ بات, تو اس کا ایمان محفوظ ہو جائے گا. اور جو کہے گا کہ نہیں جی مجھے سمجھاؤ تو ذرا کہ پہلے تقدیر کیا ہے, ٹھیک ہے, تو مولانا صاحب جو ہیں وہ کبھی سمجھا ہی نہیں سکیں گے اس کو تقدیر, کیونکہ تقدیر جو ہے وہ سمجھ میں آنے والی چیز ہی نہیں ہے, ٹھیک ہے, تو پھر اس کا ایمان کدھر سے رہے گا, ایمان کوئی نہیں رہے گا اس کا پھر اس کے بعد, ٹھیک ہے. ایمان لانا تقدیر کے اوپر, اور ایمان لانا قیامت کے دن پر, جنت کا یقین کرنا, دوزخ کا یقین کرنا, باقی سب عقائد انہی کے ملحقات و فروع ہیں, ٹھیک ہے, انہی کی پھر ہر ایک کی پھر فروعات ہیں, ملحقات ہیں, جیسے کہ آپ کو اللہ تعالیٰ پر ایمان لانے کے بارے میں چند تفصیلات بتا دی تھیں, اسی طرح باقی چیزوں کے بارے میں بھی تھوڑی تھوڑی تفصیلات جو بھی بتائی ہیں تو وہی پھر ملحقات اور فروعات کہلائیں گی. تو یہ کل نو ہیں, ٹھیک ہے. ان حالات میں توبہ کیسے کریں, انڈیویجولی, ٹھیک ہے, انڈیویجولی اور اپنے مشائخ سے پوچھ پوچھ کر کے کہ میرے اندر یعنی اور کیا کیا گناہ ہیں, کیا یعنی اور ایسی تو کوئی چیز نہیں ہے کہ جی میں جو مطلب پتہ ہی نہیں ہے کہ جی میں اس گناہ کے اندر مبتلا ہوں, ٹھیک ہے. تو دیکھیں جو مشائخ سے جڑا ہوا ہے نا اور مشائخ کو کچھ سمجھ کر کے کچھ امپورٹنس دے کر کے ان سے دین کو سیکھ رہا ہے, اس کا مسئلہ نہیں ہے. یہاں پر مسئلہ سارا کا سارا ان لوگوں کا ہے جو کہ کتاب میں پڑھ کر واٹس ایپ میسج اور فیس بک کے ذریعے سے وہ دیندار بن, نو عقائد ہیں، ان سب کے اوپر ایمان لانا لازم ہے. اگر ان میں سے کسی ایک کے اوپر بھی ایمان نہیں ہوگا تو پھر انسان جنت میں نہیں جا سکتا. ٹھیک ہے، تو اس میں ہر ایک کی تفصیلات ہیں، انہی کو انہوں نے کہا کہ باقی سب عقائد ان کے ملحقات و فروع ہیں. اچھا، اس کے بعد فرمایا کہ عقائد قطعیہ جو عملیات کے متعلق ہیں وہ 10 ہیں. عملیات کے متعلق عقائد 10 ہیں، 5 امورات کے مامورات کے متعلق، یعنی جن کا حکم کیا گیا ہے کرنے کے لیے ان کو مامورات کہتے ہیں، وہ 5 ہیں، یعنی ان کے وجوب کا اعتقاد ضروری ہے. ٹھیک ہے، وہ کیا ہیں؟ وہ پانچ مامورات جو شعائر اسلام ہیں وہ یہ ہیں: تلفظ بالشہادتین، یعنی اللہ تعالیٰ پر یعنی اشہد لا الہ الا اللہ و اشہد ان محمد عبدہ و رسول. ٹھیک ہے، دونوں شہادتیں ہو گئی، نبی علیہ السلام کی رسالت پر بھی اور اللہ تعالیٰ کی وحدانیت کے اوپر بھی، یعنی معبود ہونے پر بھی. اقامت صلاۃ، ایتاء زکاۃ، صوم رمضان، حج بیت اللہ. ٹھیک ہے، تو یہ 5 جو ہیں وہ کرنے کا حکم دیا گیا ان، یعنی ان اعمال کو، جن کو کہ 5 رکن بھی کہتے ہیں دین اسلام کے. اور 5 منہیات کے متعلق ہیں، یعنی ان کی تحریم کا اعتقاد واجب ہے. ٹھیک ہے، کہ ان کو یہ حرام ہیں، یہ باتیں ان کا اعتقاد واجب ہے. وہ 5 منہیات جو کہ آیت امتحان وغیرہ میں مذکور ہیں وہ یہ ہیں: سرقہ یعنی چوری، زنا اور قتل، خصوصاً قتل اولاد، اور بہتان، اور عصیان فی المعروف. ٹھیک ہے، 5 کیا ہو گئے؟ 5واں کیا ہے؟ عصیان فی المعروف، جس میں غیبت و ظلم، یتیموں کا مال ناجائز طور پر کھانا وغیرہ سب آ گیا. بس یہ سب عقائد ملا کر 19 ہوئے. شاید ایک ایک عقیدے کے مقابلے میں ایک ایک فرشتہ متعین ہو، اور چونکہ ان سب میں ایک عقیدہ سب سے بڑا ہے، یعنی توحید، اس لیے ان فرشتوں میں بھی ایک فرشتہ سب سے بڑا مقرر ہوا، یعنی مالک کو. ٹھیک ہے، کیونکہ ان 19 میں سے جو مالک ہے نا، وہ اصل داروغہ جہنم کہلاتے ہیں، ان کا نام مالک ہے. واللہ عالم باسرارہ، اللہ تعالیٰ اپنے جو پوشیدہ راز ہیں ان سے زیادہ واقف ہے. ٹھیک ہے، تو اس طریقے سے 19 جو ہے وہ بنتے ہیں. تو ہر عقیدے کے لیے ایک فرشتہ اللہ تعالیٰ نے رکھا. تو یہ ایک توجیہ ہے، ایک ایکسپلینیشن ہے ان کی، جو کہ بہت دل کو لگتی ہے. اچھا، کیا کہہ رہے ہیں؟ کوئسچن کا آنسر پلیز ریپیٹ کر دیں، وائس بروک فرام دیئر. کوئسچن بھی آپ کو پھر یہاں پہ کاپی پیسٹ کرنا پڑے گا، بیکاز میرا سیشن بھی بریک ہو گیا ہے بالکل. اچھا، اس آیت کا مضمون سن کر جو کفار نے تمسخر کیا، جس کا بیان معارف کے تحت میں آئے گا، اس پر اگلا مضمون نازل ہوا کہ ہم نے دوزخ کے کارکن آدمی نہیں بلکہ صرف فرشتے بنائے ہیں، جن میں سے ایک ایک فرشتہ، ایک ایک فرشتے میں تمام جن و انس کی برابر قوت ہے. کذا فی در مرفوعا ولفظہ ہکذا. ٹھیک ہے، تو در المنصور جو حدیث کی کتاب ہے، تو اس کے اندر یہ بات، یعنی یہ حدیث مرفوعاً مذکور ہے کہ ہر فرشتہ جو ہے نا، ان میں سے وہ تمام جن و انس کی قوت سے زیادہ اس کی قوت ہے، یا اس کے برابر اس کی قوت ہے. ان حالات میں توبہ کیسے کریں؟ جی، ان حالات میں توبہ کرنے کا طریقہ جو ہے نا، وہ یہی نظر آتا ہے. اب اللہ بہتر جانتا ہے، واللہ عالم، لیکن یہی طریقہ نظر آ رہا ہے کہ ان میں یعنی انفرادی توبہ کرنی ہوگی. ٹھیک ہے، ہر ایک کو اپنے اعمال کو دیکھنا ہوگا، اور فرائض اور منہیات ان کو سیکھ سیکھ کر کے، اور اگر ان سے غلطی ہو رہی ہے کسی بھی چیز کے اندر، تو اس کے اوپر اللہ تعالیٰ سے معافی مانگنی ہوگی اور توبہ کرنی ہوگی. ٹھیک ہے، تو یعنی ایسا کوئی سسٹم نظر نہیں آ رہا کہ سارے مسلمان جو ہیں وہ میدان میں نکل جائیں گے اور اللہ تعالیٰ سے گڑ گڑا کر کے معافی مانگنا شروع ہو جائیں گے. یہ چیز جو ہے نا، وہ ممکن نظر نہیں آ رہی ہے فی الحال. ٹھیک ہے، اور جو اس قسم کی جو آفتیں آ رہی ہیں دنیا کے اندر، جو کہ گلوبل شکل اختیار کرتی جا رہی ہیں، تو اس میں پھر یعنی ایسی کوئی اجتماعی توبہ کی شکل تو نہیں بنتی نظر آ رہی ہے. تو ہر بندہ اپنا خیال رکھے. اچھا، اس آیت کا مضمون سن کر جو کفار نے تمسخر کیا، جس کا بیان معارف کے تحت میں آئے گا، ان پر اگلا مضمون نازل ہوا کہ ہم نے دوزخ کے کارکن آدمی نہیں بلکہ فرشتے بنائے ہیں، جن میں سے ایک ایک فرشتے میں تمام جن و انس کی برابر قوت ہے، اور ہم نے جو ان کی تعداد ذکر و حکایت میں صرف ایسی رکھی ہے جو کافروں کی گمراہی کا ذریعہ ہو۔ ٹھیک ہے، یعنی یہاں پر جو ان کی تعداد 19 ذکر کری ہے نا، تو وہ ہم نے یعنی کافروں کی مزید گمراہی کے لیے یہ تعداد رکھی ہے، مینشن کری ہے۔ ٹھیک ہے، مراد اس سے 19 کا عدد ہے، تو اس لیے کہ یہ نتائج اس پر مرتب ہوں، یعنی تاکہ اہل کتاب سننے کے ساتھ یقین کر لیں اور ایمان والوں کا ایمان اور بڑھ جائے، اور اہل کتاب اور مومنین شک نہ کریں۔ ٹھیک ہے، کیونکہ اللہ تعالیٰ کیا فرما رہے ہیں، 19 کہنے کے بعد اللہ تعالیٰ کہہ رہے ہیں وما جعلنا اصحاب النار الا ملائکہ، کہ ہم نے نہیں رکھے ہیں یعنی آگ کے اوپر اصحاب سوائے ملائکہ کے۔ ٹھیک ہے، یعنی کوئی انسان نہیں وہاں پہ کام کریں گے، جن وہاں پہ کام نہیں کریں گے، بلکہ صرف فرشتے جہنم کے اندر کام کریں گے۔ وما جعلنا عدتہم، اور نہیں بنایا ہم نے ان کی تعداد سوائے اس کے کہ وہ فتنہ ہو جائیں، فتنہ للذین کفروا۔ ٹھیک ہے، یہاں پر لفظ فتنہ کا مطلب کیا ہے، گمراہی۔ ٹھیک ہے، یہ لفظ فتنہ بھی جو ہے نا، یہ بھی مشترک لفظ ہے۔ ٹھیک ہے، کہ اس کے ایک سے زیادہ معنی اور مفہوم ہے لفظ فتنہ کے، جیسے کہ آپ کے سامنے ہدایت کے لفظ کے بارے میں بار بار بات ہوتی ہے کہ ہدایت کا ایک مطلب نہیں ہے بلکہ تین مطلب ہیں لفظ ہدایت کے۔ اسی طریقے سے لفظ فتنے کی بھی جو ہے نا، وہ تین ہی مطالب مذکور ہیں۔ ٹھیک ہے، تو ان میں سے ایک مطلب جو ہے وہ آزمائش ہے۔ ٹھیک ہے، جیسے کہ سب کو پتا ہے نا کہ جی اللہ تعالیٰ نے مال کو جو ہے وہ فتنہ بنایا ہے، اولاد کو جو ہے فتنہ بنایا ہے، تو کیا گمراہی بنایا ہے؟ نہیں، گمراہی نہیں بنایا مال اور اولاد کو، بلکہ مال اور اولاد کو ہمارے لیے آزمائش بنایا ہے۔ ٹھیک ہے، اسی طریقے سے فتنے کا ایک مطلب جو ہوتا ہے وہ گمراہی بھی ہوتا ہے۔ ٹھیک ہے، تو یہاں پر گمراہی کا مطلب ہے فتنہ، تو سوائے گمراہی کے للذین کفروا۔ ٹھیک ہے، کافروں کی گمراہی کے لیے ہے یہ جو 19 کا اللہ تعالیٰ نے عدد بیان کیا ہے۔ اچھا، لِيَسْتَيْقِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ، تاکہ ایقان حاصل ہو جائے، یقین کرنے کون لوگ، الَّذِينَ أُوتُوا الْكِتَابَ، وہ لوگ جن کو کتاب دی گئی ہے، یعنی اہل کتاب۔ ٹھیک ہے، یہود و نصارہ اہل کتاب میں شامل ہوتے ہیں۔ وَيَزْدَادَ الَّذِينَ آمَنُوا إِيمَانًا، اور جو ایمان والے ہیں یعنی مسلمان، تو ان کا ایمان جو ہے وہ اور زیادہ بڑھ جائے۔ وَلَا يَرْتَابَ الَّذِينَ أُوتُوا الْكِتَابَ وَالْمُؤْمِنُونَ، اور دھوکہ نہ کھائیں وہ لوگ جن کو کتاب ملی ہے اور ایمان والے یعنی مسلمان۔ ٹھیک ہے، تو مسلمان اور ایمان اور اہل کتاب لوگ جو ہے نا، وہ دھوکہ نہ کھائیں۔ تو یہ اللہ تعالیٰ نا ریزن بیان کر رہے ہیں اس 19 کے عدد کو بیان کرنے کا۔ ٹھیک ہے، اور دوسرا ریزن بھی، کیا دوسرا ریزن بھی ساتھ ساتھ بیان کر رہے ہیں، وَلِيَقُولُ الَّذِينَ، ٹھیک ہے، یہ جو لام ہے نا، لِيَسْتَيْقِنَا کے اندر بھی جو لام تھا وہ بھی لام کئی ہے۔ ٹھیک ہے، جو کہ کاز بیان کرتا ہے کسی بات کا، ٹھیک ہے، ریزن بیان کرتا ہے، اور یہاں پر بھی لام کئی ہے، لِيَقُولَ الَّذِينَ فِي قُلُوبِهِم مَرَضٌ، اور تاکہ وہ لوگ جن کے دلوں کے اندر مرض ہے، وَالْكَافِرُونَ، اور کافر۔ ٹھیک ہے، یعنی جن کے دلوں میں مرض ہے اور کافر، کیا مطلب کہ کافر کوئی الگ چیز ہے اور دل کے دلوں میں مرض ہیں وہ کوئی الگ چیز ہے، یہ بھی مراد ہو سکتی ہے کہ دونوں الگ الگ ہیں، اور یہ بھی مراد ہو سکتی ہے کہ دونوں ایک ہی مراد ہیں، یعنی ایک ہی لوگ ہیں جو کہ جن کے دلوں میں مرض ہیں وہی کافر ہیں، اور جو کافر ہیں انہی کے دلوں میں مرض ہیں۔ ٹھیک ہے، تو وہ لوگ کیا کہیں، ماذا اراد اللہ بهذا مثلا، وہ لوگ یہ کہیں، ٹھیک ہے، کہ اللہ تعالیٰ کو اس مثل سے، یعنی یہ جو مثال بیان کری اللہ تعالیٰ نے، یہ جو بات کری اللہ تعالیٰ نے، تو کیا مطلب ہے اس بات کا، ٹھیک ہے، کیا ارادہ ہے اللہ تعالیٰ کا اس طرح کی باتیں کر کے۔ کذالک یضل اللہ من یشاء، اور یوں اللہ تعالیٰ گمراہ کرتا ہے جس کو وہ چاہتا ہے، ویہدی من یشاء، اور ہدایت دیتا ہے جس کو وہ چاہتا ہے۔ ٹھیک ہے، اب یہ آیت پڑھنے کے بعد کس کا ایمان باقی بچتا ہے اور کس کا ایمان باقی نہیں بچتا، کوئی بتائے گا کس کا ایمان باقی بچتا ہے اور کس کا ایمان باقی نہیں بچتا اس آیت کو کا ترجمہ سمجھنے کے بعد؟ اچھا سر، اس کی آواز آپ کو آن اینڈ آف آ رہی ہے، انٹرنیٹ، اب ورک فرام ہوم ساری دنیا کر رہی ہے نا اس وقت، تو اب انٹرنیٹ کے اوپر کتنا لوڈ ہوگا، وی کین اونلی امیجن۔ ٹھیک ہے، تو اس لوڈ کی وجہ سے اور زیادہ انٹرنیٹ کوالٹی، खराब हुई है डेफिनेटली। उसके अलावा पहले थोड़ी सी हमारी इंटरनेट इतनी अच्छी नहीं थी, तो ये बात, ये सवाल सुना आप लोगों ने कि कज़ालिका युदल्लुल्लाहु मन यशाउ, इसी तरीके से अल्लाह ताला गुमराह करता है जिसको वो चाहता है, व यहदी मन यशाउ, और हिदायत देता है जिसको वो चाहता है। तो इसका मतलब क्या है इस आयत का? अगर तो पढ़ करके गुजर जाए और कुछ सोचे ना, तो फिर तो पढ़ने का भी कोई फायदा ना होगा, ठीक है? और अगर सोचे तो फिर सोचने के बाद फिर पछता क्या है? तो अगर कोई सोचेगा तो उस सोचने के बाद फिर किसका ईमान बचेगा और किसका ईमान नहीं बचेगा? सही है। यहीं पर जो है ना वो मौलवियों का साथ काम आता है, ठीक है? मौलवियों का साथ जो है ना फिर ऐसे मुकामात के लिए होता है कि जिन पर जब हम पहुंचते हैं ना, तो उस वक्त फिर शैतान के लिए जो है वो हम बहुत इजी टारगेट बन जाते हैं, ठीक है ना? कुछ मुकामात ऐसे होते हैं ना जहां पर आप एक्सपोज हो जाते हैं गन फायर से, ठीक है ना? जैसे आप फॉर एग्जाम्पल जंग हो रही है, आपका दुश्मन जो है वो अगली तरफ खड़ा हुआ है, वो आपके ऊपर जो है वो मुस्तकिल फायरिंग कर रहा है, ठीक है ना? तो आप क्या करते हैं कि आप बचने की कोशिश करते हैं किसी ओट के पीछे ताकि आपको फायर ना लगे उनका, ठीक है? लेकिन कभी कभी ऐसा होता है ना कि आपको किसी वजह से जो है वो जरा भागना पड़ता है, किसी दूसरी जगह जाना पड़ता है, तो आप फिर अपने इस प्रोटेक्टिव आर्मर से बाहर निकल जाते हैं और दुश्मन के फायर के सामने जो है ना वो आप एक्सपोज हो जाते हैं। ऐसे मुकामात हर इंसान की जिंदगी में बहुत आते हैं, ठीक है, कि जब शैतान दुश्मन की फायरिंग रेंज में हम आ जाते हैं, ठीक है? तो उस फायरिंग रेंज से फिर हम कैसे बच सकते हैं? ऐसे मौके पर जो है ना फिर उलमा का जो साथ होता है ना वो हमें बचाता है, ठीक है? क्योंकि इन बातों के एक्सप्लेनेशन जो है वो उलमा ही हमें बताते हैं, तफसील से समझाते हैं, और कई दफा हम इसके ऊपर बात कर भी चुके हैं, ठीक है? कि अल्लाह ताला जिसको चाहता है हिदायत देता है और जिसको चाहता है अल्लाह ताला गुमराह करता है। इसका मतलब क्या है? वमा यअलमु जुनूद रब्बिका इल्लाहू, और नहीं जानता अल्लाह ताला के लश्करों को सिवाय वो खुद ही। वमा हिया इल्ला ज़िक्रा लिल बशर, और वो तो समझाता है, वो तो समझाना है लोगों के वास्ते। यानी ये जो कुरान है ना ये तो जिक्रा है, ये तो याद दहानियां है लोगों के वास्ते, ठीक है? अल्लाह ताला जो है वो उसके जरिए से हमें बार बार हक की याद दहानी कराते रहते हैं। अच्छा, अब जो है वो हम मारूफ व मसाइल से कुछ पढ़ लेते हैं जो इन आयात के मुतालिक है, पेज नंबर 615 के ऊपर, 615 में मारूफ व मसाइल में अल्लाह ताला फरमाते हैं, वमा यअलमु जुनूद रब्बिका इल्ला हु, ठीक है? कि आयमाए तफसीर में से मुकातिल ने फरमाया कि ये जवाब अबू जहल के कलाम का है। उसने जब ये आयत सुनी ना कि जहन्नुम के खाजन 19 फरिश्ते हैं, यानी जहन्नुम के दरोगा और गार्ड जो है वो 19 फरिश्ते हैं, तो कुरैशी नौजवानों को वो खिताब करके कहने लगा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ ही तो फकत 19 हैं, तो उसकी तुम्हें क्या फिक्र हो सकती है, ठीक है? यानी सिर्फ 19 फरिश्ते ही हैं बस, यही उनके साथ ही हैं, तो तुम्हें क्या 19 से परवाह हो सकती है, ठीक है? तो जो तंजो मजाक करने वाले होते हैं ना, तो फिर वो ऐसे ही जो है ना वो बेवकूफ़ी की बातें करते हैं और खामखा की चीज़ों को जो है ना वो अपने मजाक के लिए इस्तेमाल करते हैं, ठीक है? पिछले दिनों वो कल जो यूथ क्लास हुई थी, उसमें साजिश ने एक बात कही थी ना कि कुछ बच्चे होते हैं ना क्लास के अंदर बेचारे, ठीक है, जो कि टीचरों के और माहौल के प्रेशर की वजह से जो है ना वो क्लास क्लाउन बन जाते हैं, ठीक है? क्योंकि उनके ऊपर प्रेशर होता है कि जी यू हैव टू फिट इन, ठीक है, यू हैव टू स्पीक अप, ठीक है, आपको जो है वो लोगों के साथ दोस्तियां बनानी हैं, आपको जो है वो सोशली एक्सेप्टेबल होना है, और आपको जो है वो यानी इस तरह की जो है ना वो प्रेशर होता है बहुत बच्चों के ऊपर स्कूल में, ठीक है? वालिदैन की तरफ से भी होता है और टीचर्स की तरफ से भी होता है, लेकिन उनकी बाय बर्थ ऐसी नेचर होती नहीं है कि वो हर एक से दोस्ती बनाए, ठीक है, वो हर वक्त जो है ना कुछ बोलते रहे, उनकी ऐसी नेचर होती नहीं है, ठीक है? तो अब
इनमें से फिर दो ग्रुप बन जाते हैं इन बच्चों के। एक ग्रुप वो होता है जो कि नहीं कर पाते कुछ भी, तो वो फिर इन्फीरियोरिटी कॉम्प्लेक्स का शिकार हो जाते हैं, क्योंकि उनसे ये हो ही नहीं पा रहा होता जो उनके वालिदैन और उनकी टीचर्स उनसे एक्सपेक्ट कर रहे होते हैं, ठीक है, जिनकी बुनियाद पर उनको वालिदैन की तरफ से भी तमगा मिल रहा मिलता और टीचर्स की तरफ से भी स्टार ऑफ द वीक मिलता, ठीक है ना। तो कुछ बच्चे ऐसे नहीं होते हैं, उनको कभी स्टार ऑफ द वीक नहीं मिलता फिर, ठीक है, क्योंकि वो जो है ना बहुत बातूनी किस्म के और बहुत सोशलाइजिंग नेचर के नहीं होते, ठीक है। तो उनको चूंकि ना तो टीचर की तरफ से स्टार ऑफ द वीक मिल रहा होता है और ना वालिदैन की तरफ से उनको पैट ऑन द बैक मिल रहा होता है, ठीक है, क्योंकि वो नाकाम हो जाते हैं सोशलाइज करने में, तो ऐसे बच्चे फिर डिप्रेशन में चले जाते हैं, ठीक है, एक्चुअली इन्फीरियोरिटी कॉम्प्लेक्स में चले जाते हैं, बिकॉज डिप्रेशन जो है ना ये तो एक बड़ा ही मशहूर किस्म का वर्ड है, ठीक है। तो इन्फीरियोरिटी कॉम्प्लेक्स इसको ज्यादा बेहतर तरीके से एक्सप्लेन कर सकता है, ठीक है। लेकिन कुछ बच्चे जो होते हैं ना तो वो क्या बन जाते हैं फिर, वो जो है ना अपनी नेचर के खिलाफ जाकर के जो है ना वो सोशलाइज करना और बातें करना और लोगों से फ्रेंड्स बनाना, ठीक है, उसकी कोशिश करना शुरू कर देते हैं, ठीक है। लेकिन उनको आता नहीं है ये काम करना, क्योंकि उनकी नेचर अल्लाह ताला ने ऐसी बनाई नहीं थी, राइट, पब्लिक स्पीकर नेचर जो होती है वो बनाई नहीं थी अल्लाह ताला ने। तो फिर ऐसे बच्चे जो होते हैं वो क्या बन जाते हैं, वो क्लास क्लाउन बन जाते हैं, क्लास क्लाउन, ठीक है ना, वो हर एक को जो है ना वो हंसाने की कोशिश कर रहे होते हैं, हर एक की जो है वो फ्रेंडशिप जो है वो हासिल करने की कोशिश कर रहे होते हैं, ठीक है। तो अपने बच्चों को जो है ना हमें इस तरीके से प्रेशराइज नहीं करना चाहिए उनकी नेचर के खिलाफ, ठीक है, हमें उनकी नेचर को समझना है और हमने उनको ऐसे ही लेकर के चलना है जैसे कि अल्लाह ने उनकी नेचर बनाई है। उनको हमें खानदानी प्रेशर्स की वजह से या स्कूल के प्रेशर की वजह से हमें उनकी नेचर को ना तब्दील करने की कोशिश नहीं करनी है, बल्कि उनकी नेचर में रहते हुए ही उनको नेकी सिखानी है और बुराई से बचाने की तालीम का तालीम की तालीम देनी है, ठीक है। तो क्लास क्लाउन भी बनाने की कोई जरूरत नहीं है बच्चे को, और बच्चे को जो है वो इन्फीरियोरिटी कॉम्प्लेक्स का शिकार करने की भी कोई जरूरत नहीं है, और बहुत एहतियात के साथ बच्चों के साथ रहना होता है, ठीक है। बहरहाल ये जो अबू जहल साहब है ना, तो ये लगते हैं ये इसी किस्म के क्लाउन किस्म की चीज थे कि इनको कोई बात मिलती थी जो इनकी समझ में नहीं आती थी तो ये जो है ना उसके ऊपर फिर मजाक करना शुरू हो जाते थे लोगों से, ठीक है। तंज, नबी अलैहि सलाम के पास तंज करना जो है वो उसकी जिंदगी का मकसद बन गया था। तो इसी तरीके से कहता था कि जी इनके तो खाली 19 फकत है साथी, तो तुम्हें इनकी क्या फिक्र हो सकती है। तो बैहकी ने सुद्दई से नकल किया है कि जब ये आयत नाजिल हुई, अलैहा तिस्सता अशर, तो एक बेहुदा काफिर कुरैश जिसको अबुल असलैन कहा जाता था वो बोल उठा कि ए कौम कुरैश कुछ फिक्र ना करो, इन 19 के लिए तो मैं अकेला ही काफी हूँ, मैं अपने दाहिने बाजू से 10 को और बाएं बाजू से 9 को दफा करके इन 19 का खात्मा कर दूंगा। इस पर आयत नाजिल हुई कि अहमको, अव्वल तो फरिश्ता एक भी सबके लिए काफी है, और 19 का अदद जो यहाँ बतलाया गया है ये उन फरिश्तों के बड़ों और जिम्मेदारों का अदद है, इनमें से हर एक के मातहत खुदाई खिदमतगार और कुफार और फुज्जार को अजाब देने के लिए ला तादाद फरिश्ते मुकर्रर हैं, ठीक है। तो ये सब तो सिर्फ टीम लीडर्स हैं, इनके पीछे इनकी जो है ना ला तादाद टीम भी मौजूद है, तो तुम किस किस से निपटोगे, तुम तो लीडर से भी अकेले नहीं निपट सकते। तो जिनका अदद अल्लाह के सिवा कोई नहीं जानता, तो वमा यालमु जुनूद रब्बिका इल्ला हु, ठीक है। आगे कयामत और अहवाले कयामत का जिक्र है, ठीक है जी, एक मिनट। इसमें फरमाया, यानी आगे की जो आयात है उनमें क्या फरमा रहे हैं, आयत के बाद कल्ला वल कमरी वल लैल इज़ा अदबरा वस्सुबह इज़ा अस्फरा इन्नहा लअहदल कुबर नज़ीरा लिल बशर लिमन शाअ मिनकुम अन यतक़द्दम औ यतअख़्खर। इनका तर्जुमा बनेगा कि कल्ला, जो कि झड़कने के लिए अल्फाज इस्तेमाल किए जाते हैं, हरूफ हरफ रदा कहते हैं इसको ग्रामर के अंदर, हरगिज नहीं से इसको ट्रांसलेट करते हैं, तो हरगिज नहीं। वल कमरे, तो यहाँ पर वाव कसमिया है कसम खाने के लिए कि कसम है चांद की, वल लैली और रात की कसम है, इज अदबरा जब वो पीठ फेरे, यानी दुबर किसको कहते हैं, बैक साइड को कहते हैं, पीठ को, राइट। तो जब कोई अपना पीठ फेर दे ना तो उसको कहते हैं अधबरा, ठीक है, यानी पीठ आपकी तरफ कर दे और खुद जो है वो चेहरा दूसरी तरफ करके कहीं चला जाए। तो रात जब वो चली जाए, इस अधबरा का मतलब क्या हुआ, रात जब वो चली जाए। वह सुबह ही, और कसम है सुबह की, इज़ा अस्फरा, कि जब वो रोशन हो जाए, ठीक है। तो इस्फार कहते हैं उस वक्त को कि जिस वक्त में रोशनी फैल चुकी होती है लेकिन सूरज अभी तुलू नहीं हुआ होता, सही है। तो ये जो वक्त है ना, वो इमाम अबू हनीफा रहमतुल्लाह अलैह के नजदीक फजर की नमाज पढ़ने का अफजल वक्त है, इस्फार का वक्त, जब रोशनी फैल चुकी हो लेकिन सूरज तुलू नहीं हुआ हो। तो ये आखिरी का आधा पौन आधा घंटा तकरीबन ऐसे ही होता है जिसमें रोशनी जो है वो फैलनी शुरू हो चुकी होती है। सूरज निकलने से पहले तो बिल्कुल ऐसे ही लगता है जैसे कि पूरा जो है वो जहां रोशन हो चुका है। इन्नहा लइहदल कुबर, कि बेशक वो बड़ी चीजों में से एक है। कुबर मतलब बड़ी चीजें, और इहदा का मतलब यानी एक, तो इहदल कुबरी यानी बड़ी चीजों में से एक। तो ये कयामत की, क्योंकि अल्लाह ताला कसम खा करके बात फरमा रहे हैं, तो कयामत के बारे में फरमाया है कि ये बहुत बड़ी चीजों में से एक चीज है। ये सबसे बड़ी चीज नहीं फरमाया, क्योंकि सबसे बड़ा तो अल्लाह ताला है, और अल्लाह ताला ने और भी बहुत सारी बड़ी चीजें बनाई हैं, जैसे अल्लाह ताला का अर्श, ठीक है। तो इसको उन बड़ी चीजों में से एक बड़ी चीज करार दिया है। नजीर लिलबशर, ये डराने वाली है बशर को, यानी इंसानों को। लिमन शाअ मिनकुम अन यतकद्दम औ यतअख्खर, यहां पर जो ला है ये लिए के मानी में इस्तेमाल हो रहा है। किसके लिए, मन शाअ मिनकुम, तुम में से जो चाहे, अन यतकद्दमा, वो आगे बढ़े। तकद्दमा या तकद्दमो का मतलब आगे बढ़ना, ठीक है, यानी एडवांस करना। औ यतअख्खर, या वो पीछे हट जाए, यानी वो एडवांस ना करे, ठीक है। अच्छा, तो अब इसकी खुलासे तफसीर से हम थोड़ी सी तफसीर पढ़ के फिर अगली क्लास में इंशाल्लाह मालूम मसाइल पढ़ेंगे कि इन आयात के बारे में ये क्या फरमा रहे हैं कि अच्छा, इससे पहले जो जो ईमान, वो जो अहले किताब के बारे में फरमाया था ना, तो उसकी तफसीर में काफी इन्होंने लिखा है खुलासे तफसीर में, तो उसको भी अभी हमारा पढ़ना रहता है। तो हम पेज नंबर 606 के ऊपर तकरीबन आखिरी की लास्ट 6 या 7 लाइन से पढ़ रहे हैं कि हमने जो उनकी तादाद जिक्र हिकायत में सिर्फ ऐसी रखी है जो काफरों की गुमराही का जरिया हो, मुराद इससे 19 का अदद है। तो वो इसलिए कि ये नताइज इस पर मुनतब हों, यानी ताकि अहले किताब सुनने के साथ यकीन कर लें और ईमान वालों का ईमान बढ़ जाए और अहले किताब और मोमिनीन शक ना करें। ला यरताब अल्लज़ीना उतुल किताब वल मोमिनीन, है ना, कि वो शक ना करें। इरताब यरताबु का मतलब होता है शक करना, तो वो शक ना करें, ताकि जिन लोगों के दिलों में शक का मर्ज है और वो काफिर लोग कहने लगे कि इस अजीब मजमून से अल्लाह ताला का क्या मकसूद है। मादा अरादल्लाहु बिहादा मसला, अहले किताब की यकीन की दो तौजीह हो सकती है, यानी अहले किताब इस बात पर क्यों यकीन करेंगे कि भाई 19 फरिश्ते जहन्नम के ऊपर हैं, तो उसकी दो वजूहात हो सकती हैं। एक ये कि उनकी किताब में भी ये अदद लिखा हुआ तो फौरन मान लेंगे, और अगर अब उनकी किताबों में ये अदद ना हो, जैसे कि उन्होंने तहरीफ कर दी अपनी किताबों की, हो सकता है कि उन्होंने निकाल दिया अपनी किताब में से, तो मुमकिन है कि किताबों के जाया और मुहर्रफ होने से जाया हो गया हो, ठीक है, कि भाई अब उनके किताब में ये 19 का अदद नहीं लिखा हुआ। तो कह रहे हैं कि अहले किताब का जो अल्लाह ताला ने फरमाया ना कि वो यकीन कर लें इस बात के ऊपर, तो उसकी एक वजह ये हो सकती है कि उनकी किताबों के अंदर ये लिखा हुआ था, ठीक है। बेशक अगर आपको अभी नहीं मिले तो इसका मतलब ये नहीं है कि उस जमाने में भी ना लिखा हुआ, ठीक है। दूसरी तवज्जो ये हो सकती है कि अदद तो उनकी किताबों में ना हो लेकिन वो फरिश्तों की कुव्वत के कायल थे, ठीक है, क्योंकि अहले किताब जो है वो बहरहाल इन बातों के ऊपर ईमान तो रखते थे ना कि फरिश्ते जो है वो काम करते हैं, और बहुत से उमूर तौकीफिया उनकी किताबों में मौजूद थे, ठीक है। तो उनके पास कोई मबना इनकार का ना था। उमूर तौकीफिया का जो लफ्ज है ना, ये उस वक्त मेरे जहन में नहीं क्लियर हो रहा। तौकीफ, वैसे तो वक्फा यकीफ़ तौकीफ, वक्फा युवक्फ़ तौकीफ़न, लेकिन उमूर तौकीफिया से क्या मुराद है नहीं है इस वक्त मेरे जहन में। तो इस वक्त मैं आगे बढ़ रहा हूँ कि बहुत से उमूर तौकीफिया उनकी किताब में मौजूद थे, तो उनके पास कोई मबना इनकार का ना था, यानी कोई बुनियाद नहीं थी उनके पास इसका इनकार करने की। बस यकीन से मुराद अदम इनकार व अदम इस्तेहजा होगा, ठीक है। यानी अल्लाह ताला ने जो फरमाया है कि ये जो हमने 19 का अदद बयान किया ना, ये ईमान वालों और अहले किताब दोनों की यकीन के लिए है, ठीक है। तो अब वो किस बुनियाद पर यकीन करेंगे, या तो ये कि उनकी किताबों के अंदर लिखा हुआ है ये अदद, तो इस वजह से वो यकीन कर लेंगे इस बात के ऊपर, या ये कि वो ओवरऑल फरिश्तों की कुव्वत के तो कायल थे ना, तो उनको कोई वजह नहीं है कि वो इसका इनकार करें, ठीक है, कि भाई 19 फरिश्ते जो है अल्लाह ताला ने जहन्नुम के ऊपर रखे हैं। तो बस ये इन्होंने इसकी रीजन बयान करी है। तो कह रहे हैं कि जो तौजीह अव्वल है वो ज्यादा जाहिर है, ठीक है, ज्यादा पॉसिबल है। और अहले ईमान की ज्यादा की भी दो तौजीह हो सकती हैं कि भाई जो मुसलमान थे वो क्यों उनका ईमान क्यों मजीद बढ़ेगा इस 19 के अदद की वजह से। एक तो ये कि अहले किताब के इस्तीकान को देखकर उनका ईमान कैफन कवी हो जाएगा, ठीक है, यानी उनके ईमान की कैफियत जो है ना वो और ज्यादा बढ़ जाएगी, ठीक है, जब वो किसी दूसरे मजहब वाले लोगों को देख करके देखेंगे कि वो कुरान की किसी बात के ऊपर यकीन कर रहे हैं ना, तो उनके ईमान में और ज्यादती हो जाएगी, ठीक है। तो इससे क्या पता लगता है, इससे ये कि अगर आपको किसी दूसरे की रीअश्योरेंस मिल जाए ना उस बात के ऊपर जो कि आप पहले से जानते हैं, ठीक है, तो आपका जो यकीन है ना वो और बढ़ जाता है, ठीक है। इसी वजह से कहते हैं ना कि एक दूसरे को अप्रिशिएट करना चाहिए अच्छे कामों के ऊपर, ठीक है, और तारीफ करनी चाहिए और तस्दीक करनी चाहिए। अगर आप किसी का कोई अच्छा काम करते हुए देख रहे हैं तो इग्नोर करने के बजाय उसकी तस्दीक कर दें, ठीक है, कि हाँ आपने अच्छा काम किया। भाई उसको पहले से पता है कि उसने अच्छा काम किया, तो आप क्यों तस्दीक कर रहे हैं कि हाँ आपने अच्छा काम किया, क्योंकि इससे ना फिर उसका उस अच्छे काम के ऊपर और ज्यादा यानी यकीन बढ़ जाएगा और उसमें और ज्यादा जो है वो यानी तलब पैदा हो जाएगी कि वो आगे भी जाकर के इस तरह का अच्छा काम करे, ठीक है। तो किसी से ना एक तस्दीक का लफ्ज़ सुन लेना, एक हिम्मत अफजाई का लफ्ज़ सुन लेना, वो इतनी अहम हैसियत रखता है कि जिसका के अंदाजा उसी को होता है कि जिसके साथ ये हुआ हो, ठीक है। तो अहले किताब से जब ये तस्दीक सुनेंगे ना तो इनके ईमान की कैफियत बढ़ जाएगी। तो इससे दूसरी चीज क्या पता लगती है, दूसरी चीज ये कि ईमान जो है वो तो इकरारुम बिल लिसान व तस्दीकुम बिल कल्ब से हासिल हो जाता है, ठीक है, लेकिन इसकी जो कैफियत होती है ना वो बढ़ती है, ठीक है, यानी ये ऐसा नहीं है कि बस ये या तो वन है या जीरो है, ठीक है, या तो जीरो है यानी किसी भी अकीदे के आपने इनकार कर दिया तो वो जीरो हो गया, पूरा का पूरा ईमान आपका जीरो हो गया, ठीक है, लेकिन अगर आपने कर लिया ना इकरार बिल लिसान व तस्दीक बिल कल्ब तो आपके ईमान की जगह जो है ना वो फिर वन यानी वन लग जाएगा, लेकिन इस वन को आप बढ़ा भी सकते हैं, इसको आप टू भी कर सकते हैं, थ्री भी कर सकते हैं, फोर भी कर सकते हैं, हंड्रेड भी कर सकते हैं, ठीक है। तो ये बढ़ने के लिए जो है फिर जो नेक अमाल इंसान करता है, अल्लाह का जिक्र करता है और गुनाहों से बचता है और जो उसके माहौल के अफराद होते हैं उनकी तरफ से भी अगर उसको कोई अप्रिसिएशन और तस्दीक वगैरह मिलती है तो इन सब चीजों से इसका ईमान जो है ना उसकी स्ट्रेंथ बढ़ती है, ठीक है। तो उसी को फरमा रहे हैं कि सहाबा का ईमान कैफन कवी हो जाएगा, ठीक है, यानी उसकी कैफियत और ज्यादा बढ़ जाएगी कि आप बावजूद अदम इख्तलात अहले किताब के वही साबिक के मुवाफिक खबर देते हैं, जरूर नबी बरहक है, ठीक है। यानी क्या मतलब इस जुमले का क्या मतलब कि ईमान बढ़ जाएगा, ये किसके ऊपर ईमान बढ़ जाएगा, किसके ऊपर, किस बात पर ईमान बढ़ जाएगा कि नबी सल्लल्लाहु अलैहि वसल्लम नबी बरहक हैं, ठीक है, ये चीज उनके दिलों के अंदर और मजबूत हो जाएगी, ठीक है। یعنی یہ نہیں لکھا کہ صحابہ کا ایمان اس بات پہ بڑھ جائے گا کہ ہاں بھائی جہنم کے 19 فرشتے ہیں اور ہاں بھائی جہنم جو ہے وہ موجود ہے کیونکہ اہل کتاب کر یہ بات کہہ رہے ہیں, ٹھیک ہے؟ اس لیے ان چیزوں کے اوپر ایمان بڑھنے کی ذکر نہیں کیا انہوں نے. حالانکہ بڑھے گا تو ظاہر ہے ہر چیز کے اوپر بھی, ہر چیز کے اوپر ہی بڑھ جائے گا, لیکن کس بات کا ذکر کیا کہ نبی علیہ الصلوۃ والسلام کی جو انہوں نے تصدیق کری ہوئی ہے نا کہ آپ صلی اللہ علیہ وسلم سچے ہیں اور جو کچھ لا رہے ہیں وہ سچ ہے, اس کے اوپر ان کا ایمان بڑھ جائے گا, ٹھیک ہے؟ تو ایمان کی جو اصل شکل ہے وہ نبی علیہ الصلوۃ والسلام کی تصدیق ہی ہے, ٹھیک ہے؟ اصل شکل کیا ہے کہ نبی علیہ الصلوۃ والسلام جو بھی لے کر کے آئے, چاہے مجھے پتا ہو چاہے مجھے نہیں پتا ہو, چاہے مجھے سمجھ میں آتا ہو چاہے مجھے سمجھ میں نہیں آتا ہو, وہ سب کا سب سچ ہے. یہ ہے اصل ایمان, ٹھیک ہے نا؟ باقی تو تفصیلات ہیں اس کی, ٹھیک ہے, کہ کیا لے کر کے آئے, کیا بتایا, یہ ساری تو تفصیلات ہیں نا اس کی. اچھا, دوسری توجہ یہ ہے کہ جب کوئی مضمون نیا نازل ہوتا تھا اس پر ایمان لاتے تھے, بس ایک فرد تصدیق کی اور بڑی, اس سے بحیثیت کمیت ایمان میں زیادتی ہوئی, ٹھیک ہے؟ یعنی یہ ایک اور ایڈیشنل پیس آف انفارمیشن صحابہ کو مل گئی, ٹھیک ہے, تو اس کے ذریعے سے پھر انہوں نے ایک اور چیز کی تصدیق کر دی, ایک اور پیس آف انفارمیشن کی تصدیق کر دی, تو اس سے بحیثیت کمیت ایمان میں زیادتی ہوئی, ٹھیک ہے؟ یعنی پہلے جو ہے وہ بحیثیت کیفیت ایمان میں زیادتی ہوئی, اور اب یہاں پر بحیثیت کمیت, یعنی کمیت کا مطلب ہوتا ہے کہ جو کوانٹٹی آف ایمان ان کا ہوگا نا, تو ایمان کی کوانٹٹی میں زیادتی ہو گئی, ٹھیک ہے نا؟ پہلے جو ہے وہ چار چیزوں پر ایمان لے کر کے آئے ہوئے تھے, چار چیزوں کی انہوں نے تصدیق کری تھی مثال کے طور پر چار, اور اب جو ہے وہ پانچویں چیز کی بھی تصدیق کر دی, ٹھیک ہے نا؟ تو یہ مطلب ہے کمیت ایمان میں زیادتی ہوئی, ٹھیک ہے؟ اور یرتابہ کو تاکید کے لیے بڑھا دیا کہ اس بات یقین اور نفی یہ شک دونوں کی تصریح ہو جائے. خیر یہ پڑھ تو ہم رہے ہیں تو کافی ماشاء اللہ مشکل الفاظ ہیں اس کے اندر ظاہر, تو لیکن ہیں اتنے اہم اور مزیدار کے یاجز ان کو سکپ نہیں کرنا چاہتے, ٹھیک ہے؟ تو آپ سے معذرت کے ساتھ ان کو ہم پھر بھی پڑھ رہے ہیں. تو آگے اللہ تعالیٰ نے کیا فرمایا تھا, ولا یرتاب الذین اوت الکتاب والمؤمنون, ٹھیک ہے, کہ اب اس یرتابہ کا بھی کیوں ذکر کیا کہ بھئی یہ ان کو جو ہے وہ شک نہیں ہوگا, تو وہ اس یرتابہ کے لفظ کو کیوں مزید اللہ تعالیٰ نے ایڈ کیا یہاں پر, اس کی وجہ یہ ہے کہ یقین کا اثبات ہو جائے مزید, یعنی افرمیشن ہو جائے ان کے یقین کی, اور شک کی نفی ہو جائے, ٹھیک ہے, کہ بالکل شک نہیں ہے ان کے اندر, ٹھیک ہے, دونوں کی صراحت ہو جائے, تصریح ہو جائے. اچھا, اب اس کے بعد کیا ہے اس آیت کے اندر تیسری چیز, پہلی چیز کیا تھی کہ یہ جو ہم نے یہ جو عدت سوری جو عدد بیان کیا ہے نا فرشتوں کا, تو وہ ہم نے کیوں بیان کیا ہے؟ فار دا فرسٹ ریزن, تاکہ اہل کتاب کا اور ایمان والوں کا ایمان جو ہے وہ یعنی وہ ان کو یقین حاصل ہو جائے, ٹھیک ہے. دوسرا ریزن کیا تھا, لا یرتاب الذین اوت الکتاب والمؤمنون, ٹھیک ہے, کہ جن لوگوں کو کتاب دی گئی ہے اور ایمان والے جو ہے نا وہ دھوکا نہ کھائیں, یعنی شک میں نہ پڑ جائیں, ٹھیک ہے. تیسری کیا ریزن بیان کری ہے, یقول الذین فی قلوبہم مرض والکافرون ماذا اراد اللہ بهذا مثلا. تیسری کیا وجہ بیان کری, کہ جن کے دلوں کے اندر مرض ہے اور جو کافر ہیں نا وہ پھر اس کے اوپر اعتراض کریں, ٹھیک ہے, یہ تیسری وجہ ہے اس 19 کی عدد کو بیان کرنے کی, ٹھیک ہے. تو فرما رہے ہیں کہ مرض میں دو احتمال ہیں, ایک تو شک, کیونکہ ظہور حق کے بعد بعضے جاحد اور منکر ہوتے ہیں اور بعضے متردد ہوتے ہیں, تو اہل مکہ میں بھی ایسے لوگ ہوں گے, ٹھیک ہے. یعنی جب اس طرح کی بات اللہ تعالیٰ فرماتے ہیں نا, 19 فرشتے جیسے اللہ تعالیٰ نے فرمایا, ٹھیک ہے, تو بہت سارے لوگ جو ہے نا وہ ان کو سن کر کے جو ہے نا انکار کرنے والے ہو جاتے ہیں. جاہد کا مطلب بھی انکار کرنے والا ہی ہوتا ہے, اور منکر بھی انکار کرنے والوں کو کہتے ہیں, اور کچھ لوگ جو ہوتے ہیں وہ تردد کا شکار ہو جاتے ہیں, یعنی صراحتاً اپنی زبان سے انکار نہیں کرتے لیکن ان کے جو اندر ایک بلیف تھا نا پہلے, اس بلیف کے اندر ڈینٹ پڑ جاتا ہے, اس کو کہتے ہیں متردد ہو جانا. تو اہل مکہ میں بھی ایسے لوگ ہوں گے جو کہ متردد ہو جاتے تھے. اچھا, ایک منٹ, سیشن تو چل رہا ہے نا. ये बस मुकम्मल करके आज की क्लास खत्म करेंगे। दूसरा बमाने निफाक, ठीक है, तो इसमें पेशेंगुई हो गई कि मदीना मुनव्वरा में मुनाफिक होंगे और उनका ये कौल होगा, ठीक है, यानी ये जो फी कुलूबहिम मरदुन का लफ्ज इस्तेमाल किया ना, दिलों के अंदर मर्ज, तो इससे एक तो मक्का मुकरमा के वो लोग जो कि मुतरद्दद हो गए, ठीक है, वो मुराद हैं, और दूसरा जो मदीना मुनव्वरा में जो मुनाफिक हैं वो मुराद हैं, ठीक है। अहले किताब का यकीन हो नफी शक लुगवी है और मोमिनीन का शरई। अच्छा, मदीना में मुनाफिक होंगे से मुराद, और उनका ये कौल होगा कि क्या मुराद है अल्लाह ताला की इस बात से, 19 फरिश्तों की बात से अल्लाह ताला का क्या मतलब है, और मोमिनीन और अहले किताब के इस बात व नफी शक को जुदा जुदा इसलिए फरमाया कि अहले किताब का यकीन और नफी शक लुगवी है और मोमिनीन का शरई है। आई थिंक ये फिर बहुत ज्यादा हो जाएगा, लुगवी शक का क्या मतलब है और शरी शक का क्या मतलब है। आगे फरीकैन के हाल पर बतौर तफरीक फरमाते हैं कि जिस तरह ताला ने ईमान वालों को इस बाब में खास हिदायत की और काफिरों को इस बाब में खास गुमराह किया, इसी तरह अल्लाह ताला जिसको चाहता है गुमराह कर देता है और जिसको चाहता है हिदायत कर देता है। और आगे ततिमा है मजमून साबिक का कि जहन्नुम के खादिम फरिश्तों का अदद 19 एक खास हिकमत की बिना पर है, वरना तुम्हारे रब के इन लश्करों की यानी फरिश्तों की तादाद इस कसरत से है कि इसको बजुज़ रब के कोई नहीं जानता, अगर वो चाहते तो बे इंतहा फरिश्तों को खाजन बना देते, और अब भी गो खाजन 19 हैं मगर इनके और आवान व अंसार बहुत कसरत से हैं। चुनांचे हदीस मुस्लिम में है कि जहन्नुम को इस हाल में हाजिर किया जाएगा कि उसकी 70,000 बागें होंगी, जैसे घोड़े की बाग होती है, दो बागें होती है ना, एक को इंसान सीधे हाथ से पकड़ते है, को दूसरे हाथ से पकड़ता है, इस तरह से घोड़े को भगाता है वो, तो उसकी एक बाग कह सकते हैं या दो बागें कह सकते हैं घोड़े की, लेकिन जहन्नुम की जो है वो 70,000 बागें होंगी और हर बाग को 70,000 फरिश्ते पकड़े हुए होंगे। और जो असल मकसूद है जहन्नुम का हाल बयान करने से वो अदद की किल्लत या कसरत या तायीन या इंकशाफ हिकमत तख़सीस या अदम इंकशाफ पर मौकूफ नहीं है, और वो असल मकसूद ये है कि दोज़ख का हाल बयान करना सिर्फ आदमियों की नसीहत के लिए है ताकि वहां के अजाब को सुनकर डरें और ईमान लाएं, और ये मकसूद किसी खास खसूसियात पर मौकूफ नहीं, बस मुक्तज़ा अकल का भी यही है कि असल मकसूद को महफूज और मलहूज रख कर इन बालाई उमूर के दरपे ना हो। आगे जहन्नुम की उकूबत का किसी कदर बयान है जिसमें जिक्र अल बशर के इजमाल की तफसील है, बस इरशाद है कि बिताफिक, ठीक है, तो ये सारी बातें लताना क्यों कर रही है, सारी बातें जो है वो इंसानों की हिदायत के लिए करी हैं, ठीक है। कदालिका युदल्लुल्लाहु मन यशाउ व यहदी मन यशा वमा हिया इल्ला ज़िक्रा लिल्बशर, ठीक है, ये सारा का सारा बशर की हिदायत के लिए है, तो जो ईमान वाले होंगे उनकी हिदायत जो है वो बढ़ जाएगी, उनको मजीद तौफीक मिल जाएगी, और जो काफिर होंगे उनको जो है वो गुनाह की तरफ मजीद शिर्क की तरफ मजीद धक्का दे दिया जाएगा, ठीक है। तो यहाँ पर आज की क्लास हम रोक देते हैं और बाकी इंशाल्लाह अगली क्लास पढ़ेंगे। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।